केही रहरका कुरा, केही बहरका कुरा, कहिले राग कहिले आलाप, धेरै छलफल धेरै संवाद, कहिले भाव आलादित मनमा छाल, कहिले आँखा सजलमा तर कुरा सबै गजलमा, सम्बन्ध मधुर छ निरन्तर तपाईँ कालिकार गजल सरोवर।
न बिर्से तिमीलाई न पाए तिमीलाई, न बिर्से तिमीलाई न पाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, न बिर्से तिमीलाई न पाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई।
आत्मीय गजल मन यहाँहरूलाई आजको अङ्कमा कार्यक्रम गजल सरोवरको यो नूतन भेटमा यो मिठो साङ्गीतिक आवाजसँगै यहाँहरूका माझमा यो दैलो उघार्न आएको छु आज पनि। र आजको यो अङ्कको सुरुवाती क्षणमा मैले यहाँलाई सुनाएँ अन्जु पन्तको आवाजमा नबिर्से तिमीलाई। आजको अङ्कमा हामीले यो गजल आवाज आज शनिबारीय श्रृङ्खलाका हाम्रा अतिथि स्रष्टाको रोजाइमा प्रस्तुत गरेका हौ। मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन कालिका एफएम 95.2 र इन्टरनेट अनलाइनको www.kalikafm.com.np बाट संसारभर एकैसाथ प्रस्तुत भइराखेको कार्यक्रम गजल सरोवरमा यहाँहरूले हरेक हप्ताको यो शनिबारमा कुनै एकजना साहित्यिक स्रष्टासँगको भलाको सारी र कुराकानी सुन्न सक्नुहुन्छ। यस्तै क्रममा आज हामी उपस्थित भएका छौँ र एकजना स्रष्टासँग कुराकानी गर्दैछौँ। नवसर्जकहरूका लागि एउटा नयाँ गोरेटो निर्माण गर्नका लागि पुराना स्रष्टाहरूको निकै ठुलो भूमिका रहने गर्छ। तिनै स्रष्टामध्ये एकजना नारी हस्ताक्षर आज हामीसँग हुनुहुन्छ। हामी उहाँसँग कुराकानी गर्दैछौँ र उहाँका आफ्ना अनुभव, नेपाली साहित्यमा गजल र उहाँले आफूले लेखेका गजल र उहाँका बारेमा मैले आज कार्यक्रममा यहाँहरूलाई जानकारी दिने नै छु। यहाँलाई जानकारी गराउँ आजको अङ्क कार्यक्रम गजल सरोवरको अङ्कमा हामीसँग साहित्यकार गजलकार नमुना शर्मा हुनुहुन्छ। उहाँ राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा आबद्ध हुनुहुन्छ, प्रगतिशील लेखक सङ्घमा आबद्ध हुनुहुन्छ, साहित्य सङ्गम चितवनमा आबद्ध हुनुहुन्छ, अभिव्यञ्जना साहित्य प्रतिष्ठान चितवनमा आबद्ध हुनुहुन्छ, शब्द संयोजन साहित्यिक मासिकमा पनि उहाँ आबद्ध हुनुहुन्छ। 2026 साल 11 महिना 25 गते उहाँको जन्म भएको हो र उहाँका प्रकाशित कृति र विधामा हेर्दाखेरि गजल पथका यात्रीहरू 2061 सालमा सहलेखनबाट उहाँ अगाडि आउनु भएको छ भने धेरै तीजका गीत संग्रह पनि उहाँले प्रकाशन गरिसक्नु भएको छ। सामाजिक वातावरण तथा परिवार नै आफ्नो साहित्यिक प्रेरणाको स्रोत भन्नुहुन्छ उहाँले भने पारिजात बाल साहित्य पाण्डुलिपि विशेष सम्मान 2063बाट उहाँ सम्मानित भइसक्नु भएको छ। साहित्यिक स्रष्टा नमुना शर्मा आजको अङ्कको कार्यक्रम गजल सरोवरमा हामीसँग अतिथिको रूपमा हुनुहुन्छ। त आउनुहोस्, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद विजयजी।
आराम हुनुहुन्छ?
ठिक छ।
आजभोलि केमा व्यस्त हुनुहुन्छ यहाँ चाहिँ?
आजभोलि अब मेरो पेसा पनि छ, शिक्षण पेसा गर्छु म, त्यस्तै अब अध्ययन लेखन,
साहित्यिक लेखन, शिक्षण पेसा समानान्तर रूपमा अगाडि गइराखेको छ। अनि अब दुवै पाठो चाहिँ एउटा शैक्षिक दृष्टिकोणले नै नजिक नजिक रहे, साहित्यिक लेखन र सँगसँगै शिक्षणको पेसा, कसरी व्यवस्थापन गर्नुहुन्छ, कसरी मिलाउनुहुन्छ, साहित्य लेखनको फुर्सद कति बेला मिलाउनुहुन्छ?
अब हामीले चाहिँ अलिकति अप्ठ्यारो हुन्छ, समय चाहिँ नमिल्दो रहेछ नेपालको परिवेशमा, हेर्दा झन् महिलाहरू भएपछि र उत्तर दायित्व वहन गर्नुपर्ने एकातिर छँदैछ प्राकृतिक रूपमा, तैपनि अब यसो बेलुकाको समय अथवा दिउँसोको अलिकति बचेको समयलाई अत्यधिक उपयोग गरेर मैले सिर्जना गर्ने गर्छु।
प्रायः जसो यहाँले आफूले सिर्जना गरेका गजलहरू छन्,
ती
कस्ता प्रकृतिका लेख्नुहुन्छ अहिलेसम्मको लेखाइमा हेर्दा?
मैले वर्तमान समसामयिक विशेष गरेर अन्याय अत्याचारको विरुद्धमा नै लेख्छु, र अत्यन्त उश्लिङ्खल र अत्यन्त शृङ्गारिक मलाई लेख्न मन पर्दैन। त यसो भन्दैमा म प्रेम अथवा स्नेहको विरोधी पनि होइन, फेरि स्वच्छ पवित्र रूपबाट गएर हार्दिकतापूर्वक भएका स्नेह प्रेमलाई मैले अत्यन्त आत्मसात गर्छु गजलमा पनि, र अलिकति भद्दा खालका र समाजलाई नै अलिकति विकृतितर्फ लाने खालका चाहिँ मैले लेख्दिनँ, र परिवर्तन हुनुपर्छ न शान्ति स्थापना हुनुपर्छ भन्ने खालका र समानताका पक्षधर नै छन् मेरा गजलहरू।
अब यहाँ नेपाली साहित्यमा पदार्पण हुनु भएको चाहिँ कति भयो, सुरुवातीका दिनदेखि हालसम्मलाई हेर्दा कस्तो अनुभव गर्नुहुन्छ यहाँले?
साहित्य म त सानैदेखि नै गीत गाउँथेँ, सर्वप्रथम त मेरो यो साहित्यिक यात्राभन्दा पहिला गीती पाटो आउँछ, बच्चैदेखि गाउने भएको हुनाले र बाले आमाले लेख्न सिकाउने, कहिले कहिले उहाँले रचना गरिदिएको पनि, स्कुलमा गाउने, त्यो अभ्यास गर्दा गर्दै म आफूले पनि कोर्न थालेँ स्कुलले जीवनमा, म यहाँ धेरै ठाउँमा पुरस्कृत पनि भएँ, अनि बिस्तारै बिस्तारै लेखनतर्फ अब यसो
अगाडि
कलम चलाउँदैछु भनौँ, बढ्नुभन्दा पनि।
अनि यो यसरी अगाडि बढ्दै जाँदाखेरि एकजना तपाईँ नारी हुनुहुन्छ, तपाईँ आफ्ना इच्छाहरू पनि एक ठाउँमा हुन्छन्, पारिवारिक जिम्मेवारी एक ठाउँमा हुन्छ, आफ्ना चाहनाहरू एक ठाउँमा हुन्छन्, सामाजिक उत्तरदायित्व एक ठाउँमा हुन्छ, सबै कुराको वहन गर्नको लागि नारी साहित्यकारहरूलाई र पुरुष साहित्यकारहरूमा तपाईँ आफूले पाएको अनुभव चाहिँ कस्तो देख्नु भएको छ नेपाली साहित्यका लागि, नेपाली समाज?
यसमा पनि दुई पाटो छ, महिलाहरूमा एक खालको एउटा बाध्यता अथवा जिम्मेवारी त धेरै छ, तर यद्यपि त्यसो भन्दैमा सबै महिलाहरूले फुर्सदी पाउनुहुन्न अथवा समयको अभाव हुन्छ, सबै महिलाहरू भन्न पनि सकिन्न, महिलाहरूले अवसर पाउनुभएको पनि छ र अगाडि बढिरहनु भएको पनि छ अहिलेको पछिल्लो चरणमा, विगतमा त अब महिलाहरू धेरै नै शोषित उत्पीडित हुनाले अगाडि बढ्न नसकेको तथ्य छ, जति पुरुषहरू बढेका छन्, र हाम्रो सामाजिक संरचना नै पितृसत्तात्मक छ, र पुरुष प्रधान भएको हुनाले अलिकति फुर्सदहरू अथवा पारिवारिक चाहना पनि पुरुषलाई नै अलिकति प्राथमिकता दिने हुन्छ महिलालाई भन्दा, केही समस्याहरू त अवश्य नै हुन्छन्, तथापि आफूमा अत्यधिक इच्छा शक्ति भएपछि त्यो आफ्नो एउटा चाहनालाई पनि अगाडि बढाउन सकिने रहेछ, तर पनि पुरुष जसरी अगाडि बढ्न सक्नुहुन्छ महिलाहरूलाई थोरै व्यवधान चाहिँ छ।
अब थोरै अब हाम्रो सरसर्ती गजलकै भाषामा अब थोरै भित्र पसौँ कार्यक्रममा अझै पनि, नेपाली साहित्यको एउटा मुख्य विधा गजल, यसमा पनि तपाईँले एउटा सहलेखनमा गजल पथका यात्रीहरूमा यहाँले आफ्ना गजलहरू समावेश गराइसक्नु भएको छ र प्रकाशनमा पनि आइसकेका छन्। अब यहाँले गजल लेख्दाखेरि र अहिलेका गजलहरू हेर्दाखेरि तपाईँ आफूले बुझेको गजल के हो जस्तो लाग्छ?
गजल भनेको एउटा अत्यन्त सारगर्भित भनाइ भन्छु मैले साहित्यको विधामा, यसमा छोटो मिठो धेरै कुराहरू छोटो भाषामा रतिप काफिया सहित मिलाएर लेख्ने हुनाले यो अहिले लोकप्रिय पनि भएको छ, र धेरै लामा लामा व्याख्यानहरू लामा लामा साहित्य आख्यान त आफैमा यद्यपि महत्त्व छ, तथापि गजलले छुट्टै एउटा यसले चाहिँ बजार लिएको छ, सबै कुनै कार्यक्रममा पनि गजल भएन भने कार्यक्रम खल्लो हो कि जस्तो पनि अनुभूति हुने, विशेष गरेर अझ युवा वर्गमा चाहिँ यसले बढी लोकप्रियता हासिल गरेको छ छोटो मिठो हुनाले।
अब थोरै यहाँसँग पनि कुराकानी गर्दै जाँदाखेरि हाम्रा स्रष्टाहरू, केही नवसर्जक स्रष्टाहरू, अग्र स्रष्टाहरू यति बेला रेडियो सुनेर बसिरहनु भएको छ, र कुराकानी बढी भयो कि अब अलिकति महफिलमा बसौँ भन्ने पनि उहाँहरूलाई लाग्यो होला। अब यहाँले सिर्जना गरेका केही गजलहरू सुन्दै अगाडि बढ्दै जाउँ। यहाँका हातमा मैले देखिराखेको छु एउटा कालो डायरी, सबै पाना भरिएका छन् गजलले, अब यहाँ मध्ये कुन सुनाउँछु?
म एउटा अहिले भर्खरै रचना गरेको सुनाउँदैछु,
एकदमै
म यसलाई वाचन मात्र गर्छु सुरुमा। कहिले मेची रुन्छ यहाँ, कहिले रुन्छ डोटी, रुदा रुदै हामी पछि पर्यौं सयौं चोटी रुदा रुदै हामी पछि पर्यौं सयौं चोटी न्याय अनि समानताका जति नारा दिउन् न्याय अनि समानताका जति नारा दिउन् कहीँ फ्याँकिन्छन् व्यञ्जनहरू कहीँ छैन रोटी कहीँ फ्याँकिन्छन् व्यञ्जनहरू कहीँ छैन रोटी महँगी र बेरोजगारको धूपमा पिर्सिएर महँगी र बेरोजगारको धूपमा पिर्सिएर बेहाल छन् यो देशका मानिस कोटी कोटी बेहाल छन् यो देशका मानिस कोटी कोटी माथि जानेहरू सधैँ भन्ने गर्छन् हामीलाई माथि जानेहरू सधैँ भन्ने गर्छन् हामीलाई दुःख पाउन लेखिएको तिम्रै भाग्य खोटी दुःख पाउन लेखिएको तिम्रै भाग्य खोटी भ्रष्टाचार र कमिसन सत्ताको नै खेल भो भ्रष्टाचार र कमिसन सत्ताको नै खेल भो इतिहासले पक्कै हिसाब गर्ला मोटामोटी इतिहासले पक्कै हिसाब गर्ला मोटामोटी धन्यवाद
एकदमै एउटा कहीँ रोटी छैन कहीँ व्यञ्जनहरू फ्याँकिएका छन् एउटा इतिहासले हिसाब किताब गर्नुपर्ने बेला आउँदैछ पक्कै यो पनि हो हामीसँग आज कार्यक्रममा प्रिय गजलमन नमुना शर्मा हुनुहुन्छ र हामी उहाँसँग कुराकानी गरिराखेका छौँ उहाँ गजलमा पनि र तिजका गीति सङ्ग्रहमा पनि उहाँको भूमिका निकै छ उहाँले कुरीतिलाई फालो भाग एक र दुई गीति सङ्ग्रह तिजका गीति सङ्ग्रह पनि प्रकाशन गरिसक्नु भएको छ र तिजकै गीति सङ्ग्रह कोसरी 2064 पनि प्रकाशन गर्नुभयो भने उन्मुक्तिका पाइलाहरू गीति सङ्ग्रह 2067 पनि प्रकाशन गरिसक्नु भएको छ र गजलका विधामा उहाँले अब फेरि अर्को एउटा आफ्नो एकल कृति प्रकाशनको तयारीमा छु भन्दै हुनुहुन्थ्यो र अहिले केही गजलहरू केही रचनाहरू कम्प्युटरिङ हुँदैछन् भन्ने पनि उहाँले जानकारी गराउँदै हुनुहुन्थ्यो अब उहाँका आगामी दिनका कुराहरू गरौँ अब के हुँदैछ मैले केही जानकारी दिएँ श्रोताहरूलाई यो हो
अब छिटै नै मैले एउटा मुक्तक सङ्ग्रह र गजल सङ्ग्रहलाई सँगै एकैचोटि बजारमा ल्याउने प्रयास गरिरहेको छु
मुक्तक सङ्ग्रह र गजल
सङ्ग्रह
एकैचोटि कति पुग्यो तयारी कहिले समय
तयारी लगभग टाइप भइसकेको छ अब बाँकी काम
प्रेसको काम बाँकी छ भनेपछि छिटै नै पाउँछौँ एकदम खुसीको खबर हामी फेरि एउटा नयाँ सङ्ग्रह हात पर्नेछ र त्यहाँभित्रका धेरै रचनाहरू हामी हेर्न पाउनेछौँ पढ्न पाउनेछौँ सुन्न पाउनेछौँ र फेरि यहाँलाई म एउटा आग्रह गर्न चाहन्छु अर्को गजल यहाँका हातमा म देखिराखेको छु
ठिक छ म एउटा मान्छेहरूप्रति व्यङ्ग गरेको सुनाउँछु यसलाई चाहिँ अलिकति लयबद्ध भन्ने प्रयास गर्दैछु
एकदमै
उलाइ पर्दाखेरि मात्र रुन्छ मान्छे आफूलाई पर्दाखेरि मात्र रुन्छ मान्छे अरूलाई ढुङ्गा भन्दा साह्रो हुन्छ मान्छे अरूलाई ढुङ्गा भन्दा साह्रो हुन्छ मान्छे अरूको कुरा सुन्ने फुर्सद कति छैन अरूको कुरा सुन्ने फुर्सद कति छैन आफ्नो भने आकाश र पाताल छुन्छ मान्छे आफ्नो भने आकाश र पाताल छुन्छ मान्छे निस्वार्थ ती भावहरू दूर भएका छन् निस्वार्थ ती भावहरू दूर भएका छन् आफ्नै हितको मात्र सधैँ कुरा सुन्छ मान्छे आफ्नै हितको मात्र सधैँ कुरा सुन्छ मान्छे सिधा सादा निरीहलाई भर्याङ बनाएर सिधा सादा निरीहलाई भर्याङ बनाएर आफूमाथि जानलाई जाल बुन्छ मान्छे, आफूमाथि जानलाई जाल बुन्छ मान्छे, आफूलाई पर्दाखेरि मात्र रुन्छ मान्छे, अरूलाई ढुङ्गा भन्दा साह्रो हुन्छ मान्छे, अरूलाई ढुङ्गा भन्दा साह्रो हुन्छ मान्छे। धन्यवाद।
ओहो, मान्छे यस्तै हुन्छ, तपाईँले बुझेको मान्छे यही नै हो त नमुनाजी?
अहिलेको परिवेशमा धेरै त्यस्तै त्यस्तै बुझेँ मैले, सबैमा त होइन फेरि।
अलिकति मान्छेमा स्वार्थको भाव जाग्यो कि?
हजुर।
है, मान्छेमा तीन चिज भएन भने हुँदैन रे, एउटा लोभ, एउटा स्वार्थ र अर्को प्रतिशोध। यी तीन चिज नभइदिएको भए सायद यो गजलका भावहरू पनि मिल्दैन थियो होला। मान्छेभित्र स्वार्थ, लोभ र प्रतिशोध, यी तिनवटा कुराले कठोर बनाएको छ मान्छेलाई। सायद त्यहाँभित्र माया होला, दया होला, स्नेह होला, प्रेम होला, ममता होला, धेरै चिज होला, तर ती र यो चिजको युद्धमा तिनैले जिते तापनि प्रष्ट हामी यी तिन कुरालाई मात्रै देख्छौँ
है। यदि तीन कुरा नभएको भए कति सुन्दर हुन्थ्यो मान्छे।
त्यो कुरै नगर्नुहोस् न। हामी यो कुराकानीमा छौँ, नमुना शर्मासँग हामी कुराकानी गरिराखेका छौँ। यति बेला रात छिप्पन्दो अवस्थामा छ, प्रिय गजल मनहरू सायदै आफ्नो बिस्तारामा रेडियो राखेर रा, तपाईँ पनि सुस्ताउँदै हुनुहुन्छ होला, र हामी यो कुराकानीलाई अगाडि बढाउँदैछौँ। म उहाँकै गजलहरू सुन्नप्रति आतुर छु, किनभने मान्छे त यस्तो रहेछ, अब दुनियाँ कस्तो छ अझै होला, र अरू गजलहरू पनि हामी सुन्नेछौँ। फेरि देखिराखेका छु केही सृजनाहरू, गजलहरू, त्यसपछि हामी फेरि अगाडि बढ्नेछौँ उहाँसँगको कुराकानीमा। उहाँले पानो पल्टाउँदै हुनुहुन्छ, सुरु गरौँ अर्को गजल।
अब यसको अलिकति देशको परिस्थितिलाई लिएर, अब सानो झिल्काले पनि देश बल्न सक्छ, अब सानो झिल्काले पनि देश बल्न सक्छ, हिमाल पहाड तराईको आत्मा जल्न सक्छ, हिमाल पहाड तराईको आत्मा जल्न सक्छ, लडेका छन् भाइ भाइ युद्ध अझै जारी नै छ, लडेका छन् भाइ भाइ युद्ध अझै जारी नै छ, सगरमाथाको स्वाभिमान फेरि ढल्न सक्छ, अब सानो झिल्काले नि देश बल्न सक्छ, वर्गीय युद्ध छाडी जातिवादमा फस्यौँ भने, वर्गीय युद्ध छाडी जातिवादमा फस्यौँ भने फेरि देशमा अशान्तिको हुरी चल्न सक्छ, अब सानो झिल्काले नि देश बल्न सक्छ, आफ्नो स्वार्थ चुल्याउन देशै बन्दकीमा राख्दा, आफ्नो स्वार्थ चुल्याउन देशै बन्दकीमा राख्दा खबरदार राष्ट्रियता फेरि गल्न सक्छ, अब सानो झिल्काले नि देश बल्न सक्छ, जल्लादहरू रमाउँदै ताली मारिरहेछन्, जल्लादहरू रमाउँदै ताली मारिरहेछन्, होस गरौँ यो माटोमा विष वृक्ष फल्न सक्छ, अब सानो झिल्काले नि देश बल्न सक्छ, हिमाल पहाड तराईको आत्मा जल्न सक्छ, हिमाल पहाड तराईको आत्मा जल्न सक्छ।
यस्तै भइरह्यो भने सर्वसाधारणको मनमुटुमा छुरी चल्न सक्छ,
छुरी चल्न सक्छ।
निकै कुराकानी भइराखेको छ। यहाँले अघि गजल गाउनु भयो, त्यो स्वरको विषयमा पनि हामी कुराकानी गरौँ। वास्तवमा लयमा गाइने गजल र लेखेर गाउने गजल, कैन गजलहरू गाउन मिल्ने खालका हुँदैनन् नि, र केही केही गजलहरू मात्रै गाउन मिल्ने खालका हुन्छन्। त्यो यहाँले पनि केही गजलहरू त्यसरी लेख्नुहुन्छ र केही गजलहरू गाउन मिल्ने पनि हुन्छन्। यो कसरी गाउन मिल्ने र नमिल्ने कसरी बन्छ गजल?
हुन त गजल भनेको गेयात्मक विधा हो। अहिले धेरै गजलहरू लयबद्ध पनि भएर आएका छन्, तर के हुन्छ, साङ्गीतिक एउटा लयले मान्छेको मन छिटै छुन सक्छ, यसरी वाचन गर्दा त्यति नसुन पनि सक्छ, त्यति मात्रै फरक हो। र यसलाई अलिकति मात्रा र सुर लय मिलाएर लेख्न सकियो भने गाउन सकिन्छ, अलिकति लेख्न सकिएन भने त्यो गाउन नसक्ने पनि हुनसक्छन्। यद्यपि अहिले चाहिँ धेरै गजलका विद्वत वर्गहरू पनि गजल ज्ञात्मक हुनुपर्छ, सङ्गीतबद्ध हुनुपर्छ, सकभर त छन्दमा भए राम्रो भन्ने खालका पनि आवाज आइरहेका छन्।
अब हामी उत्तरार्धमा पनि आइसकेका छौँ होइन, अब समयको पनि चाप अब हेर्नै पर्यो, यसपछि हामी अन्य फेरि कार्यक्रमहरू प्रस्तुत गर्नुपर्ने हुन्छ। र अन्तिममा यहाँको एउटा छ भने गायकी शैलीकै तपाईँले गाएको नै सुन्न मन लाग्यो एकपटक फेरि होइन, हामी कार्यक्रमको बिट मार्ने क्रममा छौँ, यहाँको एउटा अन्तिममा एउटा गजल सुनौँ।
ठिक छ। हिजो आन्दोलनका नारा बिर्सनु भो, हिजो आन्दोलनका नारा बिर्सनु भो, सुखाती पानीका धारा बिर्सनु भो, सुखाती पानीका धारा बिर्सनु भो, जता ततै समस्या छन् बल्झिरहेका, शहीदको रगतको भारा बिर्सनु भो, शहीदको रगतको भारा बिर्सनु भो, सुविधाको रङ्गीन महलमा भुल्दा रोइरहेका फेवा रारा बिर्सनु भो, रारा बिर्सनु भो, हिजो आन्दोलनका नारा बिर्सनु भो, सुखा पानीका धारा बिर्सनु भो, मानचित्र त बन्यो नयाँ नेपालको, भोकले तड्पिनेको चारा बिर्सनु भो, चारा बिर्सनु भो, हिजो आन्दोलनका नारा बिर्सनु भो, सुख पानीका धारा बिर्सनु भो, धारा बिर्सनु भो, आक्रोशले धप्प भई बलेको छ देश, पार्ल गाउने कुनै किनारा बिर्सनु भो, किनारा बिर्सनु भो, हिजो आन्दोलनका नारा बिर्सनु भो, हिजो आन्दोलनका नारा बिर्सनु भो, सुख पानीका धारा बिर्सनु भो, धारा बिर्सनु भो, नारा बिर्सनु भो। धन्यवाद।
ज्यादै मन छोयो, म त आँखा चिम्लेर नै म आफू पनि गुनगुनाउने प्रयास गरेँ र यो बिचमा उहाँसँग यो सामिप्यता आज रहन गयो। धेरै खुसी लाग्यो यो कार्यक्रममा उहाँलाई भेट्न पाउँदा र उहाँसँगको यो बसाइ लगभग उत्तरार्धमा छ, सायद समयले अब मौका दिँदैन अगाडि बढ्नलाई। आजको अङ्क यति नै भन्नुपर्ने हुन्छ। अन्तिममा नमुनाजी, तपाईँको लेखकीबाट मलाई निकै प्रभाव पार्न सफल हुनुभयो र म पनि प्रभावित भएँ आज तपाईँको यो गजलहरू सुन्दाखेरि, र त्यो माथि पनि तपाईँको गायन शैली ज्यादै मिठो लाग्यो। अन्तिममा हाम्रा श्रोता र तपाईँका आफ्ना पाठकवर्गलाई के भन्न चाहनुहुन्छ?
सबैले सुनिदिनु भयो विचारहरू, यो गजल पनि म सबैलाई धन्यवाद दिन चाहन्छु, यही भन्न चाहन्छु र सबै एफएम परिवारलाई धन्यवाद दिन्छु र विजयजीलाई पनि धन्यवाद दिन्छु।
धेरै धेरै धन्यवाद छ नमनाजी, आज हामी कहाँ आइदिनु भयो र यो भलाकुसारीमा सहभागी भइदिनु भयो। रात छिप्पन्दो छ आदरणीय गजल मनहरू, सायद सुस्ताउने बेला भयो होला, बाहिर निस्कने तयारीमा हुनुहुन्छ भने साथी लिएर निस्कनु होला, टर्च लिएर निस्कनु होला, अँध्यारो झपक्कै छ, सायद चिप्लो हुन्छ बर्खाको बेला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, म यति मात्रै आग्रह गर्छु। बुझ्नुहुन्छ, बुजुर्ग हुनुहुन्छ, सबेरदेखि रातिसम्म हामीलाई साथ दिनुभयो, यसको लागि आभारी छु र कार्यक्रमबाट यो मिठो गजल आवाज यहाँको लागि सुम्पँदै म विजय राज पनि आजको अङ्कबाट बिदा भए। नमस्कार, शुभरात्री।
कालिका एफएम 95.2 निरन्तरको साथी।